आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
ईसु हुन्
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो नमस्कार, जय मसीह, साथै हार्दिक स्वागत छ तपाईहरुको आफ्नै यो कार्यक्रममा। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन पहिलो इतिहास 20 अध्याय अनि 21 अध्यायको केही पदसम्म अध्ययन गर्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले पहिलो इतिहास 18 र 19 अध्यायबाट अध्ययन गरिरहेका थियौं कि अम्मोनी र अरामीहरूसँग दाउदको युद्ध र तिनको विजय। आज सबभन्दा पहिले पहिलो इतिहास 20 अध्यायबाट देख्नेछौ। यहाँ हामी देख्नेछौ अम्मोनीहरू र फलिस्तीहरूसँग दाउदको युद्ध। 20 अध्यायले दाउदको युद्धको सम्बन्धमा यो खण्डको अन्त गर्दछ। इसरायलको विशेष गरेर दाउदको सधैँ रहने नित्य शत्रुहरू अम्मोनीहरू पलिस्तीहरू थिए। त्यहाँ कुनै सम्झौता हुनु हुँदैन थियो। मित्र, पहिलो इतिहास 20 अध्याय 1 पद हेर्दै अगाडि बढौ। यहाँ यस प्रकार लेखिएको छ, वसन्त ऋतु लाग्दा जब राजाहरू लडाई गर्न जान्थे तब युआबले सेना लिएर अम्मोनीहरूको देशलाई उजाड पारे र रब्बा शहरमा गएर त्यसलाई घेर हाले। तर दाउद चाहिँ यरूसलेममा नै रहे। युआबले त्यस शहरलाई ध्वस्त गरेर धुलो पिठो पारे। यस्तो देखिन्छ कि युआब यस मामलामा आक्रमणकर्ता थिए। अमित्र, हामीले यो कुराको याद राख्नु पर्ने आवश्यक छ कि दाउद अमोनको जवान राजासँग शान्ति कायम राख्न चाहन्थे र उसले तिनको पिताको मृत्युमा सहानुभूति प्रकट गर्न दूतहरू पठाएथे। तर उसलाई साह्रै अपमान र बेजेत गरिए। उसका दूतहरूको केश र दाढी खौरिदिए। त्यति मात्र होइन, तिनीहरूका लुगाहरू च्यातिदिए। त्यति मात्र होइन, नयाँ पलिस्ती राजा दाउदको विरूद्धमा युद्ध गर्न आए र युद्ध भयो। अनि यस 20 अध्यायमा त्यो युद्धको निरन्तरतालाई रेकर्ड भएको छ। शत्रुहरूसँग कुनै सम्झौता हुन सक्दैन, दुष्टता खराबसँग कुनै सम्झौता हुन सक्दैन। आज यो प्रचलित विचार सही र गलत आपसमा सँगसँगै हिँड्न सक्छ। यो गलत विचार हो। आमोस 3 अध्यायको 3 पदले भन्छ, दुईजना आपसमा सहमत नभइन्जेलसम्म के ती दुई सँगसँगै हिँड्न सक्छन् र वा हिँड्छन् र? मित्र, यदि तपाईँ दुष्ट वा खराबसँग हिँडिरहनु भएको छ भने यो यस कारणले तपाईँ हिँडिरहनु भएको छ किनभने तपाईँ यससँग सम्झौता गर्नुभएको छ वा तपाईँ खराबसँग सहमत हुनुभएको छ। यो नै एक कुरा छ संसारले भुलिरहेको छ। मित्र, खराब वा दुष्टताको विरोध गर्नै पर्छ, अधर्मको विरोध गर्नै पर्छ। गलत र सही आपसको विपरीतमा विरोधमा उभिएको छ। यी दुई चीज बीच कुनै सम्झौता हुन सक्दैन। यो सैनिक अभियानको समयमा दाउद यरूसलेममा रहे अनि त्यो नै समयमा दाउदले भयानक पाप बेर्सेबासँग गरेका थिए। यो कुराको ध्यान दिनुहोस् कि परमेश्वरले त्यो पापको यहाँ रेकर्ड गर्नुहुन्न। परमेश्वरले भनिसक्नु भएको छ कि उहाँले हाम्रा पापहरू क्षमा दिनुहुन्छ र उहाँले हाम्रो पापहरूको कति पनि सम्झना गरिरहनुहुने छैन। अहिले हामी निम्न पदहरूमा इसरायलको नित्य वा सधैँ भरि रहने शत्रुको उल्लेख छ त्यो देख्छौ, जुन पलिस्तिन हो। 4-6 पदमा भनिएको छ, यसको केही समयपछि गेजेरमा पलिस्तिनहरूसँग लडाई भयो। त्यसै बेला हुतासी सिबकैले रपैहरूका एक सन्तान सिपाहीलाई मारे र पलिस्तीहरू परास्त भए। पलिस्तीहरूसँगको अर्को एउटा युद्धमा यरका छोरा एलहाननले गितीको गुल्यातको भाइ लहमीलाई मारे, जसको भालाको बिड कपडा बुन्ने जुल्हाको डण्डा जत्रो थियो। गातमा भएको अर्को युद्धमा दुवै हात र खुट्टामा 6-6 औंला जम्मा 24 औंला भएको एउटा राक्षस देखा पर्यो। त्यो पनि रफाको सन्तान थियो। मित्र,
पलिस्तिनहरूसँगको यो युद्धमा तीन बड़े शरीर भएका दानवी राक्षसी मानिस थिए, जसलाई दाउद र उसका मानिसहरूद्वारा मारिएका थिए। निश्चय नै दाउद जब किशोर थिए त्यस बेला आफ्नो घुँटोले गोल्यातलाई मार्ने कामको लागि प्रख्यात भएथे। पलिस्तीहरू दाउदको जीवनभरि निरन्तरताको कठोर शत्रु थिए। मित्र, विश्वासीहरूसँग पनि नित्य रहने निरन्तरताको कठोर शत्रु छ। हामी आत्मिक दुष्टताहरूसँगको विरूद्ध युद्ध गरिरहेका छौं। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईँ परमेश्वरको सैनिक पनि हुनुहुन्छ। त्यसकारण परमेश्वरको सारा हतियार धारण गर्न जोडिएका छौं। हामी कुनैको विरूद्ध विरोध गर्न अगाडि बढ्दैनौ। हामी बरु उभिनुपर्छ, खड़ा हुनुपर्छ। यदि तपाईँ परमेश्वरको कुराहरूको निम्ति उभिनु भए तपाईँ युद्धमा हुनुहुन्छ। तपाईँ यो कुरा मन पराउनुहोस् या मन नपराउनुहोस्, हामी आत्मिक युद्धमा छौं। युद्धहरू कुनै पनि महादेशमा देशमा अन्त हुन सक्ला, तर त्यहाँ निरन्तर आत्मिक युद्ध भइरहेको छ। जबसम्म यो पृथ्वीमा खराब र दुष्टता र पाप भइरहन्छ। पाउलले एफिसियन विश्वासीलाई भने, एफिसी 6:13 पदमा, यसै कारण परमेश्वरका सारा हात हतियार उठाऊ र खराब दिनमा सामना गर्न र सबै काम गरेर खड़ा हुन सक्ने हो। त्यही तपाई र मेरो निम्ति 20 अध्यायको पाठ वा सन्देश हो। यसपछि हामी 21 अध्यायबाट पनि केही अंश देख्नेछौ। यो 21 अध्यायको मुख्य विषय हो जनसंख्या लिने काममा दाउदको पाप। यो अध्यायले दाउदले पाप गरेका सबभन्दा भयानक पापसँग व्यवहार गर्दछ, अनि यो भयानक पाप बेर्सेबासँगको उसको व्यभिचारको पाप होइन। अनि धेरै मानिसहरू भन्ने गर्दछन् जनसंख्या लिने काम यति ठूलो भयानक पाप हो र हरेकको विचारमा बर्सेबासँगको दाउदको व्यभिचारको सबभन्दा महान पाप थियो। हजुर, म पनि यस कुरामा सहमत छु कि यो भयानक पाप थियो। तर यस अध्यायमा साथै सबै इतिहासको पुस्तकको अध्यायमा हामीलाई परमेश्वरको दृष्टिकोणको दिइएको छ। परमेश्वरले यस पुस्तकहरूमा बेर्सेबासँगको दाउदको पापको रेकर्ड गर्नुभएको छैन, तर उहाँले यी आफ्ना मानिसहरूको जनसंख्या लिने गणना गर्ने कामहरूमा दाउदको पापको रेकर्ड गर्नुभएको छ, किनभने यो आत्मिक स्तरमा छ। यसले कतै पनि दाउदको उद्धारको असर गर्दैन, तर यसले निश्चय नै उसलाई र इसरायलका राष्ट्रको परमेश्वरसँग तिनीहरूको व्यक्तिगत सम्बन्धमा असर गर्न गइरहेको छ। पहिलो इतिहास 21 अध्यायको 1 पदमा भनिएको छ, सैतान इसरायलको विरूद्ध उठेर दाउदलाई आफ्नो प्रजा गर्नलाई सुर्यायो। हेर्नुहोस् यहाँ, अहिले हामीले खास दोषीको बारेमा थाहा पाइसकेका छौ। यो सैतानिक थियो। यो सम्पूर्ण घटनाको पछि सैतानको हात थियो। यसले दाउदको महान पापमाथि प्रकाश फ्याँक्दछ। बेर्सेबासँगको दाउदको पाप व्यक्तिगत थियो, जुन शरीरको पाप थियो, र भजन संग्रह 51:1 पदमा यसरी उनले चित्कार छोडेथे, तपाईँको करूणा अनुसार म माथि अनुग्रह गर्नुहोस् हे परमेश्वर, तपाईँको कोमल कृपा अनुसार मेरो अपराधहरू मेटिदिनुहोस्। दाउद यहाँ बेर्सेबासँगको आफ्नो पापको उल्लेख गरिरहेका छन्, तर यहाँ हामी देख्छौ कि शैतान इसरायलको विरूद्ध उठ्यो र दाउदलाई आफ्नो प्रजालाई गन्नलाई सुर्यायो। 2 पदमा भनिएको छ, यसैले तिनले युआब र आफ्ना सैनिक फौजका अधिकृतहरूलाई बेर्सेबादेखि दानसम्मका इसरायलीहरूको जनसंख्या लिएर तिनलाई बताउन भनी आदेश दिए। तपाईँलाई यादै होला कि मोसेले 2 बेग्ला बेग्लै समयमा जनगणना लिएथे। गन्तीको पुस्तकमा हामीलाई भनिएको छ, मोसाले उजाड स्थानको यात्रामा अगाडि बढ्दाखेरि आरम्भमा जनगणना लिएका थिए, त्यसपछि उजाड स्थान यात्राको अन्तमा फेरि जनगणना लिएका थिए। त्यसो गर्ने काममा केही पनि गल्ती कुरा थिएन, कमसे कम परमेश्वरले कुनै गल्ती र दोष पाउनु भएन। तर यहाँ चाहिँ जनगणना लिने काम पाप भएको छ। त्यहाँ कोही कोही छन् जसले विचार गर्दछन् कि दाउदले यो गर्नको कारण चाहिँ तिनी घमण्डी थिए। अगाडि बढौं। 3 पदमा भनिएको छ, युआबले जवाब दिए, परमप्रभुले आफ्ना फौजलाई 100 गुणा बढाइदिउन् कि हजुर अझै तिनीहरूका राजा र सबै मानिसहरू हजुरका दास हुने छैनन् र। हजुरले किन त्यसो गर्नुपर्छ र तपाईँले इसरायलमाथि किन दोष ल्याउनुहुन्छ? युआबले यो जनगणना लिने कुराको विरोध गरे, खण्डन गरे, किनभने उसले महसुस गरे कि घमण्ड यसमा समावेश भएको छ, अहम्ता यसमा समावेश भएको छ। म एउटा यस्तो विचार मान्ने व्यक्ति हुँ कि यद्यपि घमण्ड यसमा प्रवेश भए तापनि घमण्ड नै यो पापको पूर्ण स्पष्टीकरण वा व्याख्या होइन। यर्मिया 9:23-24 पदले भन्छ, ज्ञानी मानिसले आफ्नो ज्ञानमा घमण्ड नगरोस्, बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस्, धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्, तर जसले घमण्ड गर्छ त्यसले यसो भनेर घमण्ड गरोस्, म परमप्रभुलाई बुझ्दछु चिन्दछु र उहाँ नै परमप्रभु हुनुहुन्छ। जसले पृथ्वीमा दया इन्साफ र धार्मिकताको व्यवहार गर्नुहुन्छ, किनभने यिनै कुरामा म प्रसन्न हुन्छु परमप्रभु भन्नुहुन्छ। परमेश्वर खुशी हुनु भएन जब दाउदले जनगणना लिए, किनभने दाउद परमप्रभुमा आनन्द गरिरहेका थिएनन्, बरु तिनी आफ्नो सामर्थ्यमा आफ्नो बलमा आनन्द गरिरहेका थिए। त्यसकारण आफ्ना मानिसहरूलाई गर्नलाई उक्साउने प्रेरित गर्ने कुरा अविश्वासको भयानक पाप हो। दाउद संख्यामा भरोसा गरिरहेका थिए न कि परमेश्वरमा। परमेश्वरमा भरोसा गर्न छोडेर संख्यामा भरोसा गरिरहेका थिए। भनिएको छ 3 पदमा, युआबले जवाब दिए, परमप्रभुले आफ्ना फौजलाई 100 गुणा बढाइदिउन् कि हजुर अझै तिनीहरूका राजा र सबै मानिसहरू हजुरका दास हुने छैनन् र हजुरले किन त्यसो गर्नुपर्छ र तपाईँले इसरायलमाथि किन दोष ल्याउनुहुन्छ? त्यसपछि 4-6 पदमा भनिएको छ, तर राजाको वचनले युआबको कुरालाई रद्द गरिदियो, तिनी हिँडी गए र इसरायलभरि घुमे। तब तिनी यरुसलेममा आएर दाउदलाई आफूले लिएको जनसंख्या यसरी बताइदिए, हतियार चलाउन सक्नेहरू इसरायलमा 11 लाख र यहुदामा 4,70,000 रहेछन्। तर युआबले लेबी र बेन्यामिनको गन्ती लिएनन्, किनभने राजाको हुकुमले तिनी साह्रै अप्रसन्न भएका थिए। मित्र, इसरायलमा दाउदसँग 11 लाखजना र यहुदामा 5 लाख मानिसहरू थिए। जब मोसाले जनसंख्या लिएथे त्यस बेला 6,03,000 थिए। दाउदसँग मोसाको भन्दा 10 लाख धेरै संख्या थियो। ओ, यो भेडा गोठाले दाउदसँगको तुलनामा कस्तो भिन्नता! जब तिनी इसरायलको छाउनीमा गए एक किशोर भेडा गोठालेको रूपमा, तब तिनले बडो हाँक रवाबसँग पलिस्ती गुल्यात दानवी मानिसको राक्षसी मानिसको इसरायलीहरूलाई चुनौती र परमेश्वरको निन्दा गरिरहेको देखे। यो सानो किशोर ठिटो त्यस बेला जनगणना लिन चाहेनन्, उसले आफ्नो सेनाहरूको गन्ती गर्नेनन्। उसले खालि यही मात्र भने, म त्यससँग भिड्न चाहन्छु, युद्ध गर्न चाहन्छु। त्यसको त्यस्तो हाँक, त्यस्तो ठूलो साहस अमित्र। त्यस बेला त्यस समयमा दाउदले परमेश्वरको भरोसा र विश्वास गरे। तिनी गोलियातसँग लडाई गर्न आफ्नो घुँेत्रो र 5 ढुङ्गाहरूसँग गए। मेरो मित्र, जब तपाईसँग 10 लाख सिपाहीहरू छन्, तपाईलाई परमेश्वरको आवश्यकताको महसुस हुँदैन। जब तपाईसँग खालि 1 घुँेत्रो र 5 ससाना ढुङ्गाहरू मात्र हुन्छन्, तपाईलाई महसुस हुन्छ कि तपाईलाई उहाँको आवश्यक छ। तर मित्र, त्यहाँ नै हामी असफल हुन्छौ, पतन हुन्छौं। यो हाम्रो जीवनमा कहिले नहोस्। तर चाहे हामी अभावमा हौ, चाहे हामी प्रशस्तमा, चाहे हामी बिमारमा हौ, चाहे हामी स्वास्थ्यमा हौ, चाहे हामी आँसुमा हौ, चाहे हामी हर्षमा, सधैँ हाम्रो जीवनमा उहाँको आवश्यक छ। हामीले कहिले पनि उहाँको आवश्यकतालाई भुल्नु हुँदैन। दाउदले जस्तै हामी पनि भन्नुपर्छ, हे मेरो आत्मा परमप्रभुलाई धन्य भन, र ममा भएको जे जति छन् ती सबैले उहाँको पवित्र नाउँलाई धन्यको भनुन्। हे मेरो आत्मा परमप्रभुलाई धन्य भन, र उहाँका सबै उपकारहरूलाई नबिर्सि। हबकुकले भन्न सके 4:17-18 पदमा, चाहे निभाराको रूखमा फूल नफुलोस्, दाको बोटमा फल नफलोस्, चाहे भद्राक्षको रूखमा फल नलागोस्, खेतले अन्न नउब्जाओस्, खोरमा भेडा बाख्रा नष्ट भए तापनि, गोठमा गाई बस्तु नरहे तापनि, म परमप्रभुमा रमाहाट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु। अनि 2:4 पदमा भन्छन्, धर्मी चाहिँ अर्थात परमेश्वरको जन चाहिँ विश्वासद्वारा जिउँछ। युआबले सिधै दाउदको मनसायाको विरोध गरे, खण्डन गरे, उसले भन्यो, दाऊद, यी सबै मानिसहरू तपाईँकै हुन्। परमेश्वरले यी सबै मानिस तपाईँलाई दिनुभएको छ र तिनीहरू परमेश्वरसँग पर्याप्त काफी छन्। तर दाऊदले जनगणना लिने कुरामा जोड़ दिइरहे। मित्र, दाऊदको सबभन्दा ठूलो पाप अविश्वास थियो। अनि यहाँ सम्पूर्ण घटनाको पछि खास कुरा थियो अविश्वास। अनि अविश्वासको पछि सधैँ शैतान हुन्छ। त्यसले तपाईँ र मेरो हृदयमा र दिमागमा अविश्वास हालिदिन्छ कि हामी परमेश्वरलाई भरोसा र विश्वास नगरौं। त्यसले सधैँ हामीलाई हाम्रो भरोसा मानिसहरूमा, आफैमा र पैसामा या परमेश्वर बाहेक कुनै पनि कुरामा विश्वास गर्न वा भरोसा गर्न उक्साउँछ। त्यो नै तथ्याङ्कको पाप हो। मित्र, म तपाईँलाई भनौं, धेरै मानिसहरू आजकल गणितमा भरोसा गर्छन्, बनाउनेवालामा होइन। तिनीहरू कम्प्युटरमा भरोसा गर्छन्, ख्रिस्टमा होइन। तिनीहरू संख्यामा भरोसा गर्दछन्, प्रभुको नाउँमा होइन। दाऊदले उसको पाठको सिके। उसको कुराको सुन्नुहोस्, भजन संग्रह 118:8-9 पदमा परमप्रभुको शरण पर्न मानिसमाथि निर्भर गर्न भन्दा उत्तम छ। परमप्रभुको शरण पर्न राजाहरूमाथि निर्भर गर्न भन्दा उक्तम हुन्छ। भजन संग्रह 71:1 पदमा भनिएको छ, हे परमप्रभु, तपाईमा नै म भरोसा गर्दछु, मैले कहिले शर्माउन नपरोस्। मित्र, हामीले यो मनमा सोच्नुपर्छ र मनलाई वार पार छेर्ने प्रश्नको आफैले आफैलाई सोध्न आवश्यक छ कि हामी वास्तवमा परमेश्वरमा भरोसा गर्छौं, कि हामी वास्तवमा परमेश्वरमा विश्वास गर्छौं। हेब्रू 10:6 पदले भन्छ, विश्वास बिना उहाँलाई रिजाउन असम्भव छ। प्रभु येशूले भन्नुभयो युहन्ना 16:9 पदमा, जब पवित्र आत्मा संसारमा आउनेछ उहाँले पापको संसारलाई दोष सिद्धि गरिदिनुहुनेछ। कस्तो किसिमको पाप? किनभने तिनीहरू मलाई विश्वास गर्दैनन्। मतलब त्यो अविश्वासको पाप। पाउले रोमी 14:23 पदमा लेख्छन्, जेसुकै जो विश्वासको होइन सो पाप हो। मित्र, त्यही नै दाऊदको पाप हो। अनि यो खास पाप हो। अनि चाँडै नै दाऊदले जुन भूल गरेथ्यो त्यो देख्न आरम्भ गरे। अर्को दिनमा हामी देख्नेछौ उसको भूलको निम्ति परमेश्वरबाट दण्ड, इन्साफ। अनि दाऊदले आफ्नो दण्डको चुन्छन्। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
Bye.
प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ। 9847035679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।